چیزہ چیزہ ساتھیوں کی طرف سے آپ سب لوگوں کو السلام علیکم ورحمۃ اللہ وبرکاتہ. بہت دعائیں دے رہے تھے آپ لوگوں کو. نحمده ونصلي على رسوله الكريم وأما بعد. أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. يا أيها الذين آمنوا اذكروا الله ذكرا كثيرا. صدق الله مولانا العظيم. وأما بعد، عزیز دوستو، عزیز بھائیو، عزیز بزرگو، اللہ رب العزت کا کروڑ کروڑ شکر ہے کہ اس دنیا داری کی دوڑ دھوپ میں اس نے ہمیں کچھ وقت نکال کے اپنا نام لینے کے لیے اکٹھا ہونے کی توفیق عطا فرمائی، اور یہ خالصتاً اس کے فضل و کرم سے ممکن ہوا، ورنہ انسان کی نہ یہ بساط ہے اور نہ ہی اس کی مجال ہے کہ اپنی مرضی سے کام انجام دے سکے. اس شہر کی ہم سب کی نظر میں بڑی قدر و قیمت ہے. آپ بڑے قیمتی لوگ ہیں، کیونکہ یہ وہ شہر ہے جہاں ہمارے حضرت جی دامت برکاتہم سب سے پہلے تشریف لائے. بیرونی جماعتوں کی تشریف کا آغاز یہی سے انہوں نے کیا، اور یہ ان کا بڑا پن ہے کہ کام تو سارا انہوں نے کیا اور مبارکباد ہم لوگوں کو دیتے ہیں، اور ہمیں قدر و منزلت کی نگاہ سے دیکھتے ہیں کہ یہاں سے انہوں نے کام کا آغاز کیا. اللہ رب العزت نے اس کام کو ملکوں تک پھیلایا. یہاں حضرت پہلی بار 1987 میں تشریف لائے. جب حضرت جی پہلی بار تشریف لائے تو تقریباً 10 ساتھی ان کی خدمت میں ظاہری بیعت کے لیے پیش ہوئے، اور اس کے ان شروع کے ایام میں حضرت ابھی اپنی ملازمت سے فراغت پا چکے تھے، تو حضرت جلدی جلدی تشریف لاتے رہے. 6 ماہ میں حضرت تشریف لایا کرتے تھے. تو 1990 تک تقریباً حضرت کا ہر سال میں 2 بار آنا ہوتا تھا. جو پرانے دوست ہیں وہ جانتے ہیں جو اس وقت یہاں موجود تھے. دیکھیں، کچھ لوگ ہیں جو ہم میں موجود نہیں رہے، لیکن ان کی نیکیوں سے، ان کی خدمات سے ہم سبکدوش نہیں ہو سکتے. ان میں 2 بڑے نام ہیں، بھائی عبدالرشید صاحب اور بھائی ریاست صاحب. بھائی عبدالرشید صاحب کچھ برس پہلے اللہ کو پیارے ہو چکے ہیں، اور بھائی ریاست صاحب حال ہی میں جب یہ اجتماع تھا مشتاباد میں، وہ اٹینڈ کر کے تشریف لائے ہیں، اور جس طرح ہی واپس پہنچے ہیں انہیں ہارٹ اٹیک ہوا، اللہ کو پیارے ہو. اب یہ ایک سبق ہے، یہ ایک عبرت ہے ہم سب کے لیے کہ انہوں نے کمائی کی، انہوں نے اپنے سبق کی تیاری کی، وہ اس میں مستقل مزاجی سے لگے رہے. جب تک ان کو وقت نے فرصت دی وہ یہاں لگے رہے، اور جب وہاں پہنچے تو تادم عزیز انہوں نے اسی کام کو اوڑھنا بچھونا بنایا، اور الحمدللہ ثم الحمدللہ اللہ تعالیٰ کی رحمت کاملہ سے یہ کبھی گمان ہے کہ وہ کامیابی سے ہمکنار ہوئے، فوز کبیر کو پا گئے. وہ جا چکے ہیں، ہمارا جانا ٹھہر چکا ہے. یہ دار فرار ہے، دار قرار نہیں ہے. ہم بہت تھوڑی دیر کے لیے یہاں پہ آئے ہیں. جتنی لمبی زندگی ہماری منتظر ہے، اس کے سامنے اس زندگی کی حیثیت نہ ہونے کے برابر ہے. لیکن اسی زندگی میں سے ہم نے آخرت کو کما کے لے کے جانا ہے، اور یہ اللہ تعالیٰ کا طے شدہ فیصلہ ہے. سورہ ملک میں اللہ رب العزت ارشاد فرماتے ہیں، خلق الموت والحیات لیبلوکم ایکم احسن عملا، کہ اللہ رب العزت نے موت کو اور زندگی کو تخلیق فرمایا، اور کیا دیکھ رہے ہیں اللہ تعالیٰ کہ کون اچھے اعمال کر کے اللہ کے پاس آتا ہے. اب اس میں جو مفسرین نے سمجھا ہے کہ موت کا تذکرہ اللہ رب العزت نے زندگی سے پہلے فرمایا ہے، تو ہمیں یہ سمجھایا ہے کہ جب انسان کو بنایا ہے تو اس کا مرنا اللہ رب العزت نے پہلے طے کر دیا ہے. وہ قضا اور قدر اللہ تعالیٰ مقرر کر چکے ہیں کہ یہ بندہ جو آیا ہے، وہ جس وقت آیا ہے اسی وقت سے پہلے یہ طے ہو چکا ہے اس نے جانا کب ہے. اب یہ ہمارے علم میں نہیں ہے، आप सबके सामने ये मिसाल है, आपको पता है कि मैं अपनी अहलिया के साथ ऑस्ट्रेलिया गया हुआ था 3 माह के लिए और हम वापसी के सफ़र के लिए पावा रुकाब थे, 27 को हमने आना था, लेकिन अल्लाह ताला का अमर आ चुका था और वो 22 को अचानक अल्लाह ताला के पास पहुंच गए। ये जो अचानक जाना है ये भी अल्लाह ही के इल्म में है, किसी बीमारी के बाद जाना है ये भी अल्लाह ही के इल्म में है, और लंबी उम्र गुजार के जाना है ये भी अल्लाह ही के इल्म में है। किसी के चाहने से न मौत वक़्त से पहले आएगी, ना किसी के चाहने से मौत टल सकेगी कि मेरा वक़्त थोड़ा सा मिल जाए। और एक गुजारिश पहले भी की है अब भी की है कि हमारे असाज़ा हमारे मशायख हमें किस चीज़ के लिए तैयार कर रहे हैं। हज़रत तकरीबन 28 साल यहाँ मुसलसल तशरीफ लाते रहे बिला तवक्फ़। 2014 में हज़रत आखिरी बार आए हैं, उसके बाद हज़रत की सेहत ने इजाज़त तो नहीं फरमाई और हज़रत उम्रे के सफ़र पर जा रहे हैं। ये भी हमारे ऊपर बड़ा एहसान फरमा रहे हैं ताकि जो लोग वहाँ किसी वजह से नहीं पहुँच सकते वो वहाँ पहुँच जाए। दुआ करें अल्लाह ताला ने जिस तरह अभी हज़रत की सेहत रफ्ता रफ्ता बेहतर की है, तो अबू धाबी तो दूर नहीं है, बहुत करीब है पाकिस्तान से। अल्लाह ताला हज़रत को ऐसी सेहत अता फरमाए कि उनके कदम एक बार यहाँ फिर लग जाएं, ऐसे ममालिक जहाँ हज़रत नहीं जा सके वहाँ हज़रत कदम लग जाएं। वरना ये काम जो है हज़रत ने जिस सतह तक पहुँचाया है और जितनी मेहनत की है उसकी बरकत का ज़हूर हमने पाकिस्तान में भी देखा, बैरून मुल्क में भी देखा, और इस काम की सदाकत का जब तक यकीन हमारे दिल में नहीं होगा, जब तक हम ये नहीं जांच लेंगे, ये नहीं मान लेंगे कि इस काम के बगैर हमारा चारा गुजारा नहीं है और यही काम असल है जिसके लिए अल्लाह रब्बुल इज्जत ने हमें तख्लीक किया है, और इस काम को करने के बाद जो इनामात हमें मिलने वाले हैं वो हमारी आंखों से ओझल तो ज़रूर हैं लेकिन यकीनी, उनमें कोई शक का आंसर नहीं है बल्कि यकीन का आंसर है। उस यकीन को उजागर करने के लिए, उस यकीन को ताज़ा करने के लिए इज्तमात होते हैं, उसी यकीन को दिल में बरकरार रखने के लिए हम लोग इकट्ठे होते हैं, क्योंकि ईमान हर लम्हा या तो कमज़ोर होता है या मजबूत होता है। तो हमारी कोशिश है कि हमारा ईमान मजबूत रहे और हम उन चीज़ों को पसे पुश डाल दें जो हमारे ईमान को कमज़ोर कर रही हैं या ज़यीफ़ कर रही हैं। तो उसमें जो हम कर रहे हैं ज़िंदगी के अंदर, जो हमारी दौड़ धूप है, उससे ना तो कोई हमें मना कर रहा है, हम इसी के अंदर से कामयाबी का जीना निकालना चाहते हैं। ये मेहनत आज से सदियों पहले की बात है, खानकाही निज़ाम को आप पढ़ के देख लें, बहुत लंबी तारीख है इसकी, कि बुज़ुर्गों के पास लोग चल के जाते थे, औलिया कराम के पास असफार करके जाते थे, उनके सामने बरसा बरस जानुए अदब तय करते थे और फिर जब उनके दिल में आता था वो कुछ चीज़ अता फरमाते थे। तलब थी लोगों के अंदर, इसकी ख्वाहिश थी, लेकिन ये जो पिछले 200 साल गुजरे हैं ये ऐसे 200 साल हैं जिसमें लोगों के अंदर से वो तलब उनका होती जा रही है, नापैद होती जा रही है, ख़त्म होती जा रही है। उस तलब को उजागर करने के लिए आज से तकरीबन 100 साल से ज़्यादा पहले हज़रत मौलाना इलियास रहमतुल्लाह अलैह ने जो मेहनत का आगाज़ किया, वो मेहनत क्या थी कि लोग अहले बातिन के पास तो जा ही रहे तो इनको पहले इन आमाल की रगबत तो दिलवाएं, इनको इस इनकी कीमत का तो पता चले ताकि ये अहलुल्लाह के पास जाएं, इनको तलब पैदा हो। अब अलमिया ये हुआ कि लोगों ने इसको एक मुस्तकिल काम समझ लिया और ये नहीं समझा कि दूसरा काम इसके साथ मरबूत है। वो ये जाहिर की मेहनत बहुत ज़रूरी है, शरीयत के ज़ाहरी अकाम जानना बहुत ज़रूरी है, और उनके लिए उलमा जो भी यहाँ मौजूद हों, जो भी हमारे करीब हों, उनके सामने ज़ानुए अदब तय करना बड़ा ज़रूरी है। ये नहीं है कि हमें नमाज नहीं सीखनी होगी, हमें रोज़े के अहकाम नहीं पता लेने होंगे, हमें ज़कात की जुज़ियात पता नहीं लेनी होगी, और ज़िंदगी में जो मुआशरत है उसके जो असूल ज़ाबते हैं वो बताने के लिए अल्लाह रब्बुल इज़्ज़त ने हमारे इर्द गिर्द उलमा का एक हजूम रखा है, लेकिन हमें उनके पास चल के जाना होगा, उनकी कदर कीमत को पहचानना होगा। लेकिन ये जो हस्तियां हैं, ये हमें उन चीजों के वकी होने का, उन चीजों के वजनी होने का अदराक करवाएंगी, हमें बताएंगी कि ये आमाल कितने ऊंचे हैं और उनको अंजाम कैसे देना है, इनमें हमको गलती कर रहे हैं तो उसको रफा कैसे करना है। लेकिन इसके पीछे जो एक कुव्वत कार फरमा है, वो कुव्वत कौन सी है? वो कुव्वत है बातिन की। और बातिन की कुव्वत जब हम ईमान लाते हैं तो क्या कहते हैं? इकरार बिलिसान तस्दीक बिलकल्ब, कि हम जुबान से मानते हैं और दिल से इसकी सदाकत पर एतबार करते हैं। तो जब भी कोई काम किया जाएगा, उसके साथ अगर दिल की तस्दीक नहीं होगी तो वो काम रियाकारी पे मबनी हो सकता है, दुनियादारी पे मबनी हो सकता है, उसकी अल्लाह ताला के यहाँ कोई कीमत नहीं है। एक शख्स, उसने सिर्फ दो नफल पढ़े हैं, उसने खालिस्तन लिल्लाहियत के साथ पढ़े हैं, चाहे मुख्तसर तलावत के साथ पढ़े हैं, मुख्तसर तीन वक्त में पढ़े हैं, वो किसी ऐसे शख्स के सैकड़ों बल्कि हजारों नवाफल पे भारी हैं, जिसने पूरी रायतों के साथ पढ़े हों, लंबी तलावत के साथ पढ़े हों, लेकिन उसमें दिखावे का आंसर है। उसके दिल में अगर जरा बराबर भी ये ख्याल आ गया कि मुझे दूसरे देख लें और समझ लें कि मैं बहुत इबादत गुजार हूं, तो लोग समझ चुके, उसे कह चुके, अब उसका आखिरत में कोई हिस्सा नहीं। ये चीजें दिल से गहरा ताल्लुक रखती हैं, और उस दिल पे मेहनत करने के लिए सारी कोशिश में हम लगे हुए हैं कि हमें वो बात समझ में आ जाए, वो बात हमारे अंदर उतर जाए, कि जब तक दिल का किबला सही नहीं होगा, जब तक दिल के अंदर उस काम की अजमत नहीं होगी, तो जाहिर में हम लाख उस काम को अच्छा अंजाम दें, जाहिर में लाख उस काम को सीखें, वो हमें फायदा नहीं दे। अब चूंकि इस जिस दौर में हम गुजर रहे हैं, और पिछले के 100 साल का ये जो दौर गुजर गया है, उसमें इस चीज की तलब नहीं रही है लोगों के अंदर। हमारे मशायख ने हमारे ऊपर बड़ा एहसान ये किया, हमारे बड़े हजरत जी, अल्लाह ताला उन्हें गरी के रहमत फरमाए, उन्होंने अपनी खानकाह के अंदर हमारे जैसे नकारा लोगों का इंतजार करने की बजाय अपने इलाके से निकलकर करिया करिया, शहर शहर लोगों को जाके इस काम की तरफ मुतवज्जो किया। बड़े शहरों में जमातें बनाई, छोटे कस्बों में जमातें बनाई, उन्होंने पाकिस्तान की हद तक बेपनाह काम किया, और अल्लाह रब्बुल इज्जत ने उनके शागिर्दों से ये काम लिया कि वो काम जो उन्होंने शुरू किया था, जिसकी उन्होंने बुनियाद डाली थी, जिसकी उन्होंने इब्तदा की थी, उसको कमाल मेराज तक पहुंचाने के लिए पहले उन्होंने अरब ममालिक के दौरे किए, फिर उसके बाद बरतानिया, अमरीका, कैनेडा, जहां जहां बन पड़ा वहां गए, और उनके शागिर्द अभी दुनिया का कोई खिता ऐसा नहीं है जहां तक नहीं पहुंचे। और ये क्या है? ये इतमाम हुज्जत है जो हम पे मुकम्मल कर दिया है हमारे मशायख। वो पाबंद न थे इस चीज के, पाबंद हम थे कि तलब लेते, अपने दिल के अंदर ये ख्वाहिश पैदा करते और जाते। हम चूंकि दुनिया में गूंधे हुए हैं, और ये आज से नहीं हो रहा बल्कि पिछली 2-3 नस्लों से हो रहा है, तो उन्होंने ये फैसला किया कि ये तो निकलेंगे नहीं इस दुनिया के सैलाब से, और इनको इस काम की अजमत का पता नहीं चलेगा, तो ये चल के हम इन्हें पता दे दें। लेकिन इसके लिए भी एक तरीका रखा गया है, वो ये है कि ये वो नेमत नहीं है जिसे हम तबक में रख के तकसीम करें। ये नेमत वो है जो सिर्फ तलब वाले को ही मिलेगी, क्योंकि अल्लाह रब्बुल इज्जत कुरान करीम में ये ऐलान फरमा चुके हैं, यहदी मन यशा, जिसको मैं चाहूंगा हिदायत दूंगा, हिदायत के फैसले खालिस्तन अल्लाह ताला के पास है। दूसरी जगह अल्लाह रब्बुल इज्जत ऐलान फरमा चुके हैं, युदखिलु मन यशाउ फी रहमतिही, कि वो जिसको चाहेगा अपनी रहमत में दाखिल करेगा, और जिसको नहीं चाहेगा नहीं दाखिल करेगा। इसमें ना तो इंसान का कोई कमाल है और ना इंसान का इसमें कोई जोर है, लेकिन जब तक उसको एक बात का पता है, वो दूसरों को बताने का मुकल्लफ है। लेकिन जिस तरह आप किसी जमीन में जब तक बीज नहीं डालेंगे, उसकी बीज डालने से पहले गोडी नहीं करेंगे, या जमीन बंजर होगी तो बीज डाल देंगे, तो वो वहां से फसल आप नहीं ले सकेंगे। बहन ही इस काम को समझने के लिए ये सबसे जरूरी है कि किसी के सामने ये चीज आप ऐसे ही पेश नहीं कर सकते जब तक उसके दिल में इस काम की अजमत का बीज आप नहीं डाल सकेंगे। जब ये गोडी आप कर लें, ये महसूस कर लें कि जो आपके सामने लोग हैं, उनको इस काम के बड़ा होने का, इस काम के अटल होने का, इस काम के सूदमंद होने का, इस काम के रूह हर चीज में कार फरमा होने का यकीन आ गया है, उस वक्त तक वो चीज आप उनको पेश करेंगे तो वो सुन तो लेंगे लेकिन एक कान से सुनेंगे दूसरे कान से निकाल देंगे। इस बात का हमें यकीन करना होगा कि ये काम जो है हर काम के पीछे कार फरमा। हम अगर दुनिया कमाना चाहते हैं तो अल्लाह को राजी किए बगैर दुनिया कमाएंगे तो जाया हो जाएंगे। हम अगर दीन के बड़े काम करना चाहते हैं तो अल्लाह को राजी किए बगैर वो करेंगे तो हमें कोई दीन की अजमत हासिल नहीं हो सकेगी, कोई दीन की कामयाबी हासिल नहीं हो सकेगी। हर काम के पीछे क्या चीज है, बुखारी शरीफ में जो पहली हदीस मुरतब की है हज़रत बुखारी रहमतुल्लाह अलैह ने आप सल्लम से, वो तफसीली हदीस है जिसका मुख्तसर हिस्सा शुरू में ही आ चुका है और वो हमारे लिए बहुत बड़ा रासुल माल है। इन नमाला मालो बिन नियात कमा काल रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, कि आमाल का दारो मदार नियतों पर है। जब आमाल का दारो मदार नियतों पर है तो ये नियत साले कैसे हो, ये साले तब होगी जब हम इस कल पे मेहनत करेंगे, इस दिल को बनाने की कोशिश करेंगे, जब ये दिल की दुनिया आबाद होगी, इस दिल के अंदर अल्लाह की अजमत रासिख होगी, तो फिर ही ये जो काम अंजाम देगा वो कमाल दर्जे का होगा, या जिस दर्जे में भी अंजाम देगा उसमें लिल्लाहियत होगी, उसमें खालिस अल्लाह के लिए होगा। ये रास्ता जो है ये बहुत इसकी मुख्तसर तारीफ है कि ये इनकता अनिल खल्क है और वसूल इल्लाह, ये दो ही कदम है कि पहला कदम मखलूक से कटने का है और दूसरा अल्लाह से जुड़ने का है। अब मखलूक से कटने का मतलब ये नहीं है कि हम अपने बीवी बच्चों को तर्क कर दें, अपने माँ बाप से अलहदा हो जाएं, अपने बहनों भाइयों से मिलना तर्क कर दें। मखलूक से अलहदा होने का मतलब क्या है, इस दिल को मखलूक की मोहब्बत से खाली करना और खालक की मोहब्बत में भर लेना, ये असल चीज है। क्योंकि जब तक अल्लाह रब्बुल इज्जत की मोहब्बत तमाम चीजों की मोहब्बत पर गालिब नहीं आ जाएगी, ईमान की तकमील नहीं होगी, और ये वाहिद रास्ता है जो हमारे अंदर अल्लाह के नाम की अजमत को रासिख करता है। और जब ये रासिख होती है तो बातनी अमराज खुद ब खुद खत्म होने शुरू हो जाते हैं। आप देखें हमारे दिल के अंदर हसद का आंसर है, रिया का आंसर है, उजब का आंसर है, किबर का आंसर है, इन तमाम का नुकता आगाज क्या है दिल में। बहुत कम लोग हैं जिनके बारे में आप उनके चेहरे पे पढ़ लेंगे या उनकी आंखों से मुतरशा होगा या उनके चलने से आपको अंदाजा होगा कि मुतकब्बर हैं। ज्यादातर लोगों के ये चीज दिल के अंदर होगी, बज़ाहिर बड़ी आजजी और इंकसारी से आपको मिल रहे होंगे ये। और ये किब्र की इकसाम ऐसी हैं कि आलम को किब्र अलहदा होता है, बेइल्म को अलहदा होता है, और दुनियादार को अलहदा होता है, दीनदार को अलहदा होता है। इससे अल्लाह ताला महफूज फरमाए। और कोई शख्स ये कह नहीं सकता हम में से कि हमें इसकी जरूरत नहीं, हम सब इसकी जरूरत मानते हैं कि अपने दिल की इसलाह करें, और अपने दिल की इसलाह करना खालिसतन हमारे फायदे में। और इसका बेहतरीन तरीका क्या है कि हम इस इसलाह में कामयाब हो रहे हैं या नाकाम। शाम को बैठ के सोने से पहले सिर्फ और सिर्फ आधे मिनट का मुराकबा कर लें, तो ज्यादा वक्त लगाने की जरूरत ही नहीं, कि क्या इज़राइल अलैहिस्सलाम अब तशरीफ ले आए और मुझे कहें कि तेरा वक़्त आ चुका है, तो क्या मैं कहूंगा कि मैं अपने मालिक से मिलने के लिए तैयार हूं। अगर मैं कहूंगा तैयार हूं तो वाकई मैं सही जा रहा हूं, अगर मैं कहूंगा मुझे फलाना काम कर लेने दें तो इसका मतलब मेरी तैयारी नामुकम्मल है और वो मोहलत नहीं देंगे। ये आपको पता है कि उन्होंने किसी को मोहलत नहीं दी, बस्तियों की बस्तियां उजाड़ने का अल्लाह ताला फैसला कर देंगे तो चश्मे जदर में चली जाएंगे। उस अल्लाह ने जब ले जाने का हमें फैसला करना है उसके लिए ना किसी सबब की जरूरत, ना किसी हीले की जरूरत, ना किसी हुज्जत की जरूरत। और हम ये नहीं कह सकते कि हमें उम्र कम दी थी, हम ये नहीं कह सकते हमें उम्र ज्यादा दी थी, हम ये नहीं कह सकते हमारे पास दौलत ज्यादा थी हम उसमें मसरूफ थे, या हमारे पास दौलत कम थी। ये तमाम चीजों के तमाम कानून, तमाम जाबते अल्लाह रब्बुल इज्जत ने अपनी किताब में बयान फरमाए और उन पे उनकी अमली तफसीर बना के सरकार दोसम को कुरान नातक बना के हमारे दरमियान भेजा, उनकी पूरी जिंदगी का पूरा नमूना हमारे सामने। और उससे बड़ा फायदा क्या हुआ कि सरकार दो आलम सल्लम की गुफ्तगू का असर, उनकी मुलाकात का असर लोगों पे जो मुरतब होता था वो शायद उनसे दूरी में नहीं था, और वो जब असरात मुरतब होते थे वो जौक दर जौक उनके साथ मिलते चले जाते थे, वही असूल वही जाब्ता आज तक नेक लोगों के साथ चला आता है। क्योंकि अल्लाह रब्बुल इज्जत ने हदायत का तरीका जो कुरान करीम में दर्ज फरमाया है कि इहदिनस सिरातल मुस्तकीम, कि मुझे दिखा रहा सीधी, मुझे दे हदायत सीधे रास्ते पर, सिरात अल्लज़ीन अनअमत अलैहिम, उन लोगों की जिन पर तूने अपना इनाम किया। इनाम याफ्ता सबसे पहला तबका अम्बिया अलैहिस्सलाम का है, फिर सहाबा किराम का है, फिर ताबईन का है, फिर तबा ताबईन का है, लेकिन क़यामत तक अल्लाह रब्बुल इज्जत हमारे दरमियान ऐसे इनाम याफ्ता लोग रख रहे हैं। तभी तो अल्लाह रब्बुल इज्जत की रहती दुनिया तक किताब रखी है, तो अल्लाह रब्बुल इज्जत का पैगाम आफाकी है। अब वो लोग तलाश करना हमारी जिम्मेदारी, ये जिम्मेदारी हमें खुद निभानी होगी। ये सही है कि इस वक्त झूठ का दौरा है, इस वक्त जालसाजी का जमाना है, पीरी मुरीदी के नाम पे लोगों की नजरें हमारी जेबों पर हैं, हमारे ईमान को वो जो है वो खींच लेना चाहते हैं, कहीं तालबुल मौला के नाम से, कहीं सज्जाद कुरैशी के नाम से, कहीं पीर बगाड़ा के नाम से, कहीं वो पीर मेहर अली शाह के जो नवासे पड़पोते जो मौजूद हैं वो अपने उनका नाम लेके हमें जो है वो आमक तो बना ही रहे हैं, लेकिन हमारे दीन को भी जाया कर रहे हैं, हमारी दुनिया को भी जाया कर रहे हैं। तो उसकी वजह से जो आम हम अहले अकल लोग हैं वो बरगश्ता हैं, इससे बरफरोख्ता हैं कि ये चीजें हमें अच्छी नहीं लगती। लेकिन जब दुनिया के मामले हम देखते हैं, हमें दुनिया की कोई चीज चाहिए तो क्या हम उसकी तलब तरक कर देते हैं? इसकी एक मिसाल है कि सोना नापैद हो जाए बाजार में से, जवाहरात मिलने बंद हो जाए, हीरा ना मिले, तो क्या हम तलब छोड़ देंगे? हमारी तलब सिवा हो जाएगी, ज्यादा हो जाएगी, हम उसकी तलब में और दौड़ धूप करेंगे, और वो किसी कीमत पे भी चीज मिलेगी तो हम लेंगे। लेकिन अब ईमान हमें अजीज हो तो हम इस तलब में उसी तरह दौड़ धूप करें जिस तरह हम उन हीरे जवाहरात के लिए करते हैं। यही बात हजरत जी ने तहरीर फरमाई है कि किसी चीज का ना मिलना या नायाब हो जाना या कमयाब हो जाना इस बात की दलील नहीं होती कि वो बात नाहक है या वो सच नहीं है, बल्कि उसकी तलाश के लिए तजस्सुस की जरूरत है। अब ये अल्लाह ताला का हमारे ऊपर बेपनाह एहसान हुआ कि हमें सही जगह पे अल्लाह रब्बुल इज्जत ने पहुंचा दिया, उनसे हमें जोड़ दे दिया। हजरत यहां इतने साल तशरीफ लाए, जिनका मिलने का इत्तफाक हुआ उन्होंने तो बराह रास्त उनसे ये बात सुनी, और जिन्होंने नहीं सुनी मैं तबरकन नकल कर देता हूं कि जब हजरत तशरीफ लाए हजरत ने एक बात इरशाद फरमाई कि मैं यहां किस गर्ज के लिए आया हूं, एक दर्द दिल है जो आपसे बांटने के लिए आया हूं, अपनी गिरा से अपना टिकट लेके आया हूं, अपना वक्त सरफ करके आया हूं, अपनी सेहत कुर्बान करके आया हूं, किसी ने कुछ दिया हो तो वापस ले लें। अल्लाह रब्बुल का करोड़ शुक्र है कि हमारे मशायख को अल्लाह ताला ने इतना फयाज और इतना गनी पैदा किया है कि वो हम सब की जेबें भर दें तब भी उनके पास दौलत कम ना हो। उन्हें इस दुनिया की एहतियाज होती तो उन्हें घर से निकलने की जरूरत ही नहीं थी, उनकी सेहत इजाजत ही नहीं देती। उन्हें जरूरत किस चीज की है कि हम अल्लाह वाले बन जाए, दुनिया से कट जाए। दुनिया से कट जाने का भी मतलब हम ये ना समझें कि हमें कहा है कि अपने बीवी बच्चों को छोड़ दो, अपने माँ बाप को छोड़ दो, अपने घरों को छोड़ दो, अपने दफातर को छोड़ दो। अल्लाह के बंदो, इसका मतलब यह है कि इस हराम को छोड़ दो, हलाल पे आ जाओ, झूठ को छोड़ दो, सच पे आ जाओ, और फिर उसके तरीके बताएं कि किस तरह बचना है इस माहौल के अंदर से। और इसकी जितनी ज्यादा जरूरत इन मुल्कों में है शायद पाकिस्तान में कम हो, क्योंकि यहां बुराई आपके दरवाजे पे दस्तक दे रही है। अगर आप अच्छाई की तरफ नहीं लपकेंगे तो बुराई आपको खुद निकल लेगी। इस ये जमाने जिससे हम गुजर रहे हैं, मैं यहीं से गया हूं, आपके पास से गया हूं, मुझे यहां के मरज का ज्यादा अंदाजा है। अगर मैंने अपनी जिंदगी का मोतमद बा हिस्सा ज्यादा हिस्सा एक सहरा में मुलाजमत करते हुए गुजारा है, अब सहरा में ना औरत का वजूद, ना बाजार का वजूद, और ना किसी खराफात का वजूद, तो आपका क्या ख्याल है कि वहां अल्लाह को याद करने की जरूरत नहीं है, वहां कल्ब की इस्लाह की जरूरत नहीं है? वहां इसकी जरूरत ज्यादा है। क्यों? कि जब आप तन्हाई, खिलवत भी आपके लिए एक बहुत बड़ा दुश्मन है, क्योंकि जब आप तखलिए में होंगे तो शैतान आपके अंदर और ख्यालात लाएगा। वो आप इसका ताल्लुक दिल से है। हम जिस रास्ते पे गामजन होना चाहते हैं और दूसरों को गामजन होने की तरगीब देना चाहते हैं वो खिलवत दर अंजमन है। हम लाखों के मजमे में बैठे हो, दिल अल्लाह के लिए धड़कता हो, हमें ये परवाह ही ना हो कि हमारे इर्द गिर्द दुनियादारी हो रही है कि नहीं हो रही है। हमारा दिल अल्लाह के लिए खाली हो जाए, अल्लाह के लिए खालिस हो जाए।
یہ خالصپن کا راستہ ہے، یہ خلوص کا راستہ ہے. اسی لیے اس کی دوسری مختصر تعریف جو مشائخ کرتے ہیں کہ یہ صدق مقال اور عقل حلال کا راستہ ہے، اس میں سچ کی ترغیب ہے، جھوٹ سے بچنے کی ترکیب ہے. اگر غلطی سے آدمی سے جھوٹ بولا جائے، جو کہ ہم رنگ آمیزی کے لیے صبح شام بولتے ہیں، تو کچھ نہ کریں تو جا کے کلی کر لیں تاکہ اس کے اثرات قلب پہ نہ چلے جائیں. اور اگر ہم سے انجانے میں کوئی غلطی سرزد ہو جائے تو اللہ تعالیٰ سے فوراً معافی طلب کریں. اسی طرح ہم یہ تو جانتے ہیں کہ ہمیں کھانا حلال چاہیے، ان ملکوں میں ہم وہ ای کی بھی لسٹیں رکھتے ہیں اور ہمیں یہ بھی پتا ہے کہ فلاں چیز میں فلاں چیز کی آمیزش ہے، لیکن ہم یہ بھول جاتے ہیں کہ عقل حلال کا جو دوسرا معنی ہے وہ رزق کا کمانا ہے. اگر رزق کمائیں گے نہیں صحیح تو کھانا صحیح تو بعد میں آئے گا. اب میں دفتر جاتا ہوں، وہاں پہ مجھے رائٹنگ پیڈ بھی ملتے ہیں اور مجھے وہ پین بھی مل جاتے ہیں، پن بھی مل جاتے ہیں. یہ بہت چند کوڑیوں کی چیزیں ہیں، سستی سی چیزیں ہیں. میں کہتا ہوں کوئی نہیں، دفتر میں ہے، میں اپنے بچوں کو دے دیتا ہوں. یہ جو میں حرام کی آمیزش کر رہا ہوں حلال میں، اس سے آپ کو منع کیا جا رہا ہے، اس میں ان کا کیا فائدہ ہے یا میرا کیا فائدہ ہے؟ اس میں خالصتاً آپ کا اپنا فائدہ ہے، کیونکہ آپ ان آمیزشوں سے بچیں گے تبھی اپنے آپ کو بچا سکیں گے. یاد رکھیں، الحمدللہ ثم الحمدللہ، میری بیٹی عالمہ ہے، میرا بیٹا عالم ہے، میرے دو بیٹے حافظ ہیں، لیکن میں اس پہ غرہ نہیں کرتا کہ یہ چیز مجھے بچا سکے گی، کیونکہ اپنے ایمان کو بچا کے مجھے خود لے جانا ہوگا، پھر ان کی نیکی مجھے صدقہ جاریہ ہو کے ملے گی. اگر میں اپنا ایمان بچا کے نہیں لے جا سکتا تو میرا بچہ میرا کچھ فائدہ نہیں کر سکتا. اسی طرح میرے والد بڑے نیک تھے، انہوں نے رزق حلال کمایا، میرے دادا بڑے نیک تھے، میرا بڑا نیک خاندان سے تعلق ہے، میری اہلیہ بڑی نیک تھیں، ان کا بڑے نیک خاندان سے تعلق ہے. یہ چیز مجھے قطعاً فائدہ نہیں دے گی اگر میں اپنی قبر کو خود سیدھا کرنے کی کوشش نہیں کروں گا. یہ ہمارا اپنا فائدہ ہے دوستو، یہ کسی کے فائدے کے لیے نہیں ہم اکٹھے ہوتے. اپنی جو آگ ہے اس کو ہم نے خود بجھانا ہے اپنے اعمال کے ذریعے، اور جتنی جلدی بجھا لیں گے اتنا فائدہ، کیونکہ انسان کے پیچھے شیطان اس کی گھات میں. جب اللہ رب العزت بار بار ارشاد فرماتے ہیں قرآن کریم میں، ولا تکم من الغافلین، کے غافلین میں سے نہ ہو جانا، کیونکہ یہ حدیث مبارک میں آتا ہے جس کا مفہوم یہ ہے کہ یہ اپنی سون رکھ کے ہمارے دل کے اوپر بیٹھا ہے اور یہ انتظار میں ہے کہ یہ دل غافل ہو تو میں اس کے اندر داخل کروں. وہ شک کا بیج بوتا ہے، یہ کسی کا ہاتھ پکڑ کے برائی نہیں کراتا، یہ وسوسہ ڈالتا ہے، اور یہ وسوسہ ہی ہمیں برائی کی طرف لے کے جاتا ہے. اب اس وسوسے کو روکنے کے لیے جب اس دل کو ذاکر کر لیں گے، اس کو اللہ کی طرف لگا لیں گے، اللہ سے لو اس کی جوڑ دیں گے، تو یہ خود بخود شیطان سے ہٹ جائے گا. کیونکہ دل کے اندر ایک وقت میں اللہ رب العزت کی جب محبت آ جاتی ہے تو شیطان وہاں اپنا ڈیرہ نہیں ڈال سکتا. اب یہ کہ جب وہ غفلت پاتا ہے اور اس سے ہٹتا ہے، اس سے شیطان اپنا اثر کرنے کی کوشش کرتا ہے، تو اس سے بچنے کی اور اس راستے پہ چلتے رہنے کی ضرورت ہے. اور دوسرے اس راستے میں مختصرا جو سمجھنے کی ضرورت ہے کہ اپنے عقائد کو اپنے علماء سے لازمن سمجھیں کہ عقائد صحیح ہوں گے تو یہ ریاضت، یہ محنت ہمیں فائدہ دے گی، اور اعمال اس کے مطابق کرنے کے طریقے سیکھیں، عقائد صحیح ہوں گے اور اس کے مطابق اعمال ہوں گے، تو یہ تیسری چیز جو ہے یہ ہمیں ممد و معاون ہوگی. یہ ہے ربط مع شیخ. اور یہ ربط مع شیخ کیوں ضروری ہے؟ یہ اسی طرح ہے کہ یہ کمرہ ہم نے اے سی لگا لیے، پنکھے لگا لیے، کمکمے لگا لیے، ساری بہترین فٹنگز لگا لی، لیکن ہمیں یہاں کے بجلی گھر نے کوئی کنیکشن نہیں دیا، تو ہم اندھیرے میں بیٹھے رہے، گرمی میں بیٹھے رہے، جو مرضی کر لیں، جب تک وہ کنیکشن بجلی گھر سے نہیں لگے گا یہ چیزیں روشن نہیں ہوں گی، یہ آپ کی ٹھنڈک نہیں آئے گی. بعین ہی یہ جو تعلق ہے وہ فائدہ پہنچاتا ہے، اور یہ تعلق معمولی تعلق نہیں ہوتا، یہ غیر معمولی تعلق ہوتا ہے، یہ بھی سمجھ لیں. کیونکہ شیخ وہ ہے جو خالی خولی دعویٰ نہ کرتا ہو، اللہ رب العزت نے اس کو اس باطنی استعداد سے مالا مال کیا ہو، اور اس کا قلب جو ہے اپنے مشائخ کے ساتھ سینہ بسینہ سرکار دو عالم صلی اللہ علیہ وسلم کے سینے سے مربوط ہو. یہ کوئی معمولی کوئی مشق نہیں ہے جس کے لیے ہم اکٹھے ہوتے ہیں، یہ بہت غیر معمولی مشق ہے. اسی لیے حضرت نے ہر بار یہ ارشاد فرمایا، اکثر اپنے بیانات میں ارشاد فرماتے ہیں، ہم نیک نہیں ہیں، لیکن یہ راستہ نیک لوگوں کا ہے. حیا کریں ہم اس نیک لوگوں کے راستے کی کہ ہم کوئی ایسا کام نہ کر جائیں کہ ان کے رسوائی اگر ہوئی تو دراصل ہم رسوا ہوں گے. اگر ان کے نام پہ کوئی بٹا آیا تو ہم اس کا اگر موجب ہوں گے تو اللہ تعالیٰ ہم سے باز پرس کریں گے. اللہ رب العزت بار بار قرآن کریم میں فرما رہے ہیں کونوا مع الصادقین والیخنا مع الصالحین. جب ہمیں یہ بتا رہے ہیں اللہ رب العزت کہ آپ کن کے ساتھ ہو جاؤ, سچوں کے ساتھ ہو جاؤ, آپ کن کے ساتھ ہو جاؤ, صالحین کے ساتھ ہو جاؤ. تو جب ہمیں اللہ رب العزت متنبع کر رہے ہیں, ہمیں خبردار کر رہے ہیں اور ہمیں رغبت دلا رہے ہیں اس طرف, تو جب ہمیں وہ لوگ مل جائیں اور ہم ان کا راستہ پا جائیں اور پھر ہم اس میں گریز کر جائیں اور ہماری طرف سے کوئی کوتاہی کمی ہو جائے, تو پھر ہم اپنے آپ کو مورد الزام ٹھہرا سکتے ہیں, کسی کو نہیں ٹھہرا سکتے. اور اس میں جو طریقہ ہے وہ یہ ہے کہ جتنا وقت ہم صرف کریں گے زیادہ, اتنا ہمارا زیادہ فائدہ ہو. کیونکہ اللہ رب العزت نے قرآن کریم میں کیا فرمایا, ذکر کثیر کے بارے میں فرمایا, یا ایھا الذین آمنوا, کہ اے لوگوں جو ایمان لائے ہو, ذکر کثیر کرو, مجھے یاد کرو کثرت کے ساتھ. اب یہ کثرت جو ہے کسی بھی طرح ہم زبان کے ساتھ پوری نہیں کر سکتے اور وقت کی تعین کے ساتھ نہیں پورا کر سکتے. تو اس کا کیا طریقہ ہے؟ اس کا ایک ہی طریقہ ہے کہ ہم اپنے سانس کو تربیت کریں اللہ کے نام پہ آنے جانے کی. اور اس کی نصوص قطعیہ سے دلیل مل رہی ہے سورہ آراف میں, اللہ رب الشاف فرما رہے ہیں بسم اللہ الرحمن الرحیم, وَاذْكُرْ رَبَّكَ فِي نَفْسِكَ تَضَرُّعًا وَخِيفَةً وَدُونَ الْجَهْرِ مِنَ الْقَوْلِ بِالْغُدُوِّ وَالْآصَالِ وَلَا تَكُن مِّنَ الْغَافِلِينَ, کہ اپنے اللہ کو یاد کر. وَاذْكُرْ رَبَّكَ, اب دیکھیں اپنے رب کو یاد کر, فِي نَفْسِكَ اپنے جی ہی جی میں, تَضَرُّعًا وَخِيفَةً, تضرع کے ساتھ اور مخفی طریقے سے آہستگی کے ساتھ, ودون الجاری بغیر آواز کے, من القول اور وہ کسی زبان کی آواز بھی نہ ہو اس میں شامل. اور پھر یہ کام کب کر؟ بالغدوی والآصال, صبح بھی کر شام بھی کر. اب یہ تو طریقہ اللہ تعالی نے بتایا نا, جب اس طریقے سے آپ صبح شام اللہ کو یاد کریں گے تو اس سانس کی جب تربیت کریں گے تو باقی کے اوقات میں تو سانس چلتا ہی رہے گا. اب یہ جب چلتا رہے گا تو یہ اللہ ہی کو یاد کرتا رہے گا. اس کی صرف تربیت کرنے کی ضرورت ہے. جس طرح ہم دیکھتے ہیں کہ ہم ڈرائیونگ سیکھتے ہیں, ہمارا ٹرینر ساتھ بیٹھا ہوتا بتاتا ہے اس کو کلچ کو دبائیں یا آپ ریس کو دبائیں, سٹیئرنگ کو ادھر گھمائیں, تو اس وقت تو بڑا گراں لگتا ہے اور کچھ عرصہ لگ جاتا ہے اس کو, چند گھنٹے لگ جاتے ہیں سیکھنے میں. لیکن جب ہم بعد میں خود چلانے لگتے ہیں گاڑی کو تو کسی کو یاد ہوتا ہے کہ اس نے کب گیئر گھمایا, کب سٹیئرنگ گھمایا, کب بریک پہ پاؤں رکھا. وہ تمام اس کی عادات ثانیہ بن جاتی. دل کا معاملہ بین ہی یہی ہے, جب یہ اللہ کے نام پہ دھڑکنے کا عادی ہو جاتا ہے اس کی عادت ثانیہ ہو جاتی ہے. یہ کسی کام میں ہوگا اللہ کے لیے ہوگا, یہ جہاں بھی ہوگا اللہ کے لیے ہوگا. پھر ہم جب نماز کا آغاز کرتے ہیں تو کیا کہتے ہیں؟ سبحانک اللہم وحمدک و تبارک اسمک, کہ تیرا نام جو ہے برکت والا ہے. اب یہ برکت جب دل کے اندر آئے گی تو دل برکت والا, خون کے اندر آئے گی تو خون میں خون برکت والا, سانس میں آیا تو سانس برکت والا, اور یہ پوری زندگی میں آیا تو زندگی برکت والی. وہو المقصود, اسی زندگی میں, اسی دنیا میں رہیں, اسی طرح اپنے بیوی بچوں میں رہیں, اسی طرح اپنے دفاتر میں رہیں, لیکن اللہ والے بن کے رہیں. یہ دنیا چھوڑ کے اگر آپ اللہ والے بنیں گے, وہ تو پہلے بنا کرتے تھے. یہ ہمارے شریعت میں اللہ تعالیٰ نے جائز رکھا ہی نہیں, ربانیت تو ہے ہی نہیں. ترک کر کے تو بچانا شاید آسان ہوتا اپنے آپ, گو وہ اکلتا سے امتحان ہوتا, لیکن یہ تو وہ کام ہے جو اس کے اندر رہ کے کرنا ہے. اپنے انہی بیوی بچوں کے درمیان رہنا ہے, اپنے انہی احباب کے درمیان رہنا ہے, اور آخرت کو کما کے بتانا ہے انہی کے درمیان سے. اور اس سارے کے ساتھ آخری بات کہہ کے میں بات مکمل کرتا ہوں کہ سارے کام کریں اور حقوق و لباس سے اغماز برت جائیں, آنکھیں بند کر جائیں, تو سب کچھ ضائع کر دیں. میں نے بڑی ریاضت کی, بڑے ذکر اذکار کیے, بڑے شریعت پہ اعمال کیے, لیکن بہنوں کے حقوق نہ پہچانے, بھائیوں کے حقوق نہ پہچانے, اپنے اہل محلہ کے حقوق نہ پہچانے, اور جو عمومی طور پہ لوگوں کے حقوق تھے ان سے میں بالکل غافل رہا, کسی کا حق مارا, تو پھر وہ میری نیکیوں کے انبار وہ لوگ لے کے چلے جائیں گے, میرے پاس کچھ نہیں ہوگا. اس سے بھی خبردار اسی لیے کیا جاتا ہے کہ زیادہ تر لوگ اپنے حقوق العباد کی گرفت میں ہیں. حقوق اللہ کے معاملے میں اللہ رب العزت غفور الرحیم ہے, جس کے بارے میں ہم صبح شام یہ مالا جپتے رہتے, لیکن کھاتے ہم حقوق العباد. اگر اللہ کے حق میں کمی ہوگی, اللہ تو غفور الرحیم ہے لیکن بندہ تو غفور الرحیم نہیں ہے. اب بندے نے معاف نہیں کرنا, اور جب بندے نے معاف نہیں کرنا اور اللہ رب العزت کی مغفرت میں ہم نے تکیہ کیا ہوا ہے, تو اللہ رب العزت اس بندے کے دل میں نیکی تو تب ڈالیں گے جب ہم نے نیک نیتی سے کسی کے ساتھ کوئی ہیرا پھیری کی ہو. ہم تو بد نیتی سے کر رہے ہیں. یہ تو ہوتا نا کسی سے انجانے میں ہم نے کوئی, اس کا حق رہ گیا تھا, میں دینا چاہتا تھا لیکن اس کا روپیہ میری جیب میں رہ گیا, تو اللہ تعالیٰ ہو سکتا ہے اس کے دل میں نیکی ڈال دیں, ورنہ یہ ایک روپیہ بھی بہت بڑی رقم ہے ہمیں ڈبونے کے لیے. ہو سکتا ہے کہ میں انجانے میں ایسا کام کر گیا تو اللہ تعالیٰ اس کے دل میں نیکی ڈال دیں, لیکن جان بوجھ کے کرنا اگر میری عادت ثانیہ ہے اور میں لوگوں کے حقوق دباتے رہنے کا عادی ہوں, جس کا ہم لوگ جو باہر رہتے ہیں بہت تجربہ رکھتے ہیں, کیونکہ ہم میں سے کوئی ایسا نہیں ہوگا جو اپنے عزیز و اقارب کے ہاتھوں, جو اپنے دوستوں کے ہاتھوں لٹانا ہو. کم از کم میرا تجربہ تو یہی کہتا ہے, اور وہ لٹنے کے بعد جب سیکھتا ہے اور دوسروں کو سکھانا چاہتا ہے تو انہوں نے کہا نہیں, میرے عزیز ایسے نہیں, میرے دوست ایسے نہیں, وہ بڑے اچھے ہیں. کیونکہ اب تو میں 50 سال آگے آ گیا ہوں, تو ان کے زمانے میں زیادہ اچھے لوگ آ گئے ہوں گے. لیکن بہرحال اپنی چیز کو کھو دینا کم نقصان ہے. اگر آپ نے کسی کو حق دیا ہے اور اس نے آپ کا حق مار لیا ہے, تو یہ استحقاق آپ کے پاس ہے کہ آپ اسے معاف کر دیں. لیکن جب کسی کا حق آپ نے رکھا ہے, تو آپ نے تو اپنے ہاتھ کاٹ کے اس کے ہاتھ میں دے دیے. اب وہ معاف کرے گا تو معافی ہوگی, اگر معاف نہیں کرے گا تو پکڑ ہو جائے گی. تو اس میں بڑی احتیاط کی ضرورت ہے, اور یہ حقوق العباد ایک ایسا وسیع موضوع ہے جسے بھی علماء سے سمجھنا چاہیے کہ اس میں کون سے حقوق ہیں جو ہم بغیر پیسوں کے بھی ضائع کر رہے ہیں. مثال کو میری بہن ہے, اس سے میں نے کوئی معاملہ کیا, بچے کا رشتہ مانگ لیا, اسے انکار کر دیا, ہم اٹھ کے بیٹھ کے ملنا ہی بند کر دی. اب یہ کتنا بڑا حق میں نے ضائع کیا کہ اس کا کوئی لین دین بھی چھوڑ دیا, اس سے بولنا بھی چھوڑ دیا. اور یہ خاص طور پہ ہمارے پنجاب میں مرض عام. ہم اپنے بچوں کو منع کر لیں گے اگر کسی رشتہ دار میں دو میں کسی قسم کا کوئی اختلاف ہو جائے. اب اس میں کوئی مالی منفعت نہیں ہے, لیکن ہم نے گناہ لے لی اپنے ذمے, کیونکہ یہ رحمی رشتے جو ہیں, بہنوں بھائیوں کے رشتے جو ہیں, رشتہ داروں کے رشتے جو ہیں, یہ انتہائی قیمتی رشتے ہیں. اور ان میں جتنی درگزر سے کام لے سکیں, جتنا اپنے دل کو بڑا کر سکیں اتنا بہتر ہے. کیونکہ ہم انہیں کچھ دے دیں وہ ہمارے فائدے میں ہے, ان سے ہم کچھ نہ لیں گے ہمارے فائدے میں ہے. کیونکہ اگر ان کا کوئی حق ہم نے مار لیا اور اللہ کے ہاں انہوں نے مقدمہ رکھ دیا, تو پھر یہ ہمارے, ہم نے جو نیکیاں کی ہیں, ہم نے جو صبح شام عبادتیں کی ہیں, سجدوں سے ہم نے اپنے چہرے روشن کرنے کی کوشش کی ہے, یہ فائدہ ان کو دیں گے ہمیں نہیں دیں گے. اور یہ زندگی کے اندر انسان کو سمجھ میں آ جائے بات, جتنی جلدی سمجھ میں آ جائے اتنا ہی فائدہ ہے. اور اس کا مذاکرہ کرنے کی کوشش اس لیے کی جاتی ہے کہ ہمیں خود بھی یہ سبق یاد رہے. جب میں آپ سے عرض کر رہا ہوں تو میں خود بھی وہ سبق یاد کرنے کی کوشش کر رہا ہوں. اور اس میں سب سے اہم بات یہ ہے, جس طرح سرکار دو عالم صلی اللہ علیہ وسلم نے اپنی ذات اور اپنی جان کو مثال بنا کے پیش کی, پوری کائنات پھریں, مشرق پھریں, مغرب پھریں, شمال پھریں, جنوب پھریں, پڑھ کے دیکھیں لوگوں کے, بڑی بڑی ہستیوں کی سیرت, سرکار عظم کی سیرت کے سامنے ان کا چراغ بھی نہیں ہوگا, ان کے سورج کے سامنے. ان کو اللہ رب العزت نے ایسے ظرف اور ایسی اعلیٰ اوصاف کا حامل بنا کے بھیجا. بعین ہی میرے دوستوں, اس وقت کے اندر میں نے حضرت شیخ مکرم رحمۃ اللہ علیہ کی ان گناہگار آنکھوں سے زیارت کی. میں نے ان سے زیادہ فیاض شخص نہیں دیکھا, ان سے زیادہ مہربان شخص نہیں دیکھا, ان سے زیادہ خلیق شخص نہیں دیکھا, ان سے زیادہ درگزر کرنے والا شخص نہیں دیکھا. جب وہ پردہ فرما گئے, وہی اوصاف میں نے ان کے شاگردوں میں دیکھے جو اس وقت نمائندگی کرتے ہیں, جو ہمیں اللہ کا نام لینے کی رغبت دلواتے ہیں, اس راستے پہ چلانے کے لیے مستعد رہتے ہیں. وہ خود اپنے اسوہ حسنہ سے اس چیز کو ثابت کرتے ہیں. یہ ہمارے بزرگ بار بار کہتے ہیں کہ استقامہ فوق الکرام. ہم تلاش میں رہتے ہیں کہ ہمیں کوئی کمالات مل جائیں. کمالات تو دوستوں مل جائیں گے, لیکن اپنی اگر قبر روشن نہ ہوئی تو ان کمالات کا کیا فائدہ. قبر روشن ہوگی اگر استقامت کے ساتھ اعمال کرتے ہوئے چلے جائیں گے. اور اس کی بہترین مثال ہمارے مشائخ نے پیش کی. انہوں نے سفر میں, حضر میں کبھی سنت کو ترک نہیں کیا, انہوں نے کبھی کسی سے بد اخلاقی نہیں کی, انہوں نے آج تک میرے کسی بچے کو تم کہہ کے یا تو کہہ کے نہیں بلایا. میرے بیٹے میری بیٹی جو ان کے ہاتھوں میں پل بڑھ کے جوان ہوئی, وہ حضرت جب ان سے ملتے ہیں تو انہیں آپ کہہ کے مخاطب کرتے ہیں. یہ میں نے خود مشاہدہ کیا ہے, اور جتنے لوگ ان کو جانتے ہیں جنہوں نے ان کو دیکھا ہے, جو ان کے پاس گئے ہیں, وہ ان کا اخلاق دیکھیں کہاں. تو ہم ان کے اخلاق کو اعلیٰ درجے پہ دیکھیں گے تو ادنا درجے میں نقل کریں گے نا. تو اللہ رب العزت نے ہمارے اوپر احسان کیا کہ ہمیں ایسے اللہ والوں سے جوڑا جو کہ اپنی نظیر آپ ہے. ان کی مثال آپ کہیں اور سے لے کے نہیں آ سکتے کہ کبھی آپ کو فون کر کے کہا ہو کہ میرے لیے یہ لے آنا. میرا تو حضرت کے ساتھ 35 سال سے تعلق ہے, مجھ سے تو حضرت نے اپنا مکان ان کا زیر تعمیر تھا تو کبھی نہیں کہا کہ مجھے کوئی پیسوں کی ضرورت ہے. انہوں نے ہمیشہ یہ کیا کہ اللہ تعالیٰ نے جو ان کو عطا فرمایا اسی کے اندر انہوں نے قناعت اختیار کی, اور یہی اللہ کے نیک بندوں کی پہچان ہے. شیخ مکرم رحمۃ اللہ علیہ 14 مربے کے مالک تھے, لوگوں کو انہوں نے عطا کیا, لوگوں سے لینا کیا تھا انہوں. اسی طرح حضرت صاحب کو میں نے رفتہ رفتہ جتنا مشاہدہ کیا, جتنا میں ان کے قریب رہا, تو مجھے تو یہی پتا چلا کہ کتنے ہی لوگ ہیں جو جن کے چولہے حضرت کے دم قدم سے آج بھی چل رہے ہیں, اور حضرت نے کبھی اس کا اظہار نہیں کیا. کیونکہ نیکیاں جو ہیں وہ اس لیے نہیں کی جاتی کہ مجھے آپ کو بتائی جائیں, لیکن یہ ہمارے سیکھنے کے لیے. یہ میں اس کا تذکرہ آپ سے کیوں کر رہا ہوں, یہ تو ہماری اپنی تحقیق ہے, ہمیں تو حضرت نے کچھ نہیں کہا, کہ ہم یہ سیکھیں کہ جن نیک لوگوں کے ساتھ ہم ہیں وہ نیکی کرتے ہیں دریا میں ڈالتے ہیں. جس سے آپ نیکی کریں اس سے حسن سلوک کی توقع بھی نہ کریں, کیونکہ جب آپ حسن سلوک کی توقع کرتے ہیں تو اس کا مطلب وہ نیکی اللہ کے لیے نہیں تھی, وہ اس بندے کے لیے تھی. حتیٰ کہ میں نے ایک جگہ پڑھا ہے کہ اپنی اولاد کے ساتھ آدمی حسن سلوک کرے, اپنی اولاد پہ جو پیسہ خرچے اس کے بارے میں بھی یہی گمان کرے کہ اللہ رب العزت نے مجھے جو کچھ دیا تھا وہ اولاد کے مقدر تھا, میں نے ان پہ خرچ دیا, میں نے ان کو تعلیم دلوائی, میں نے ان کو مکان بنا کے دیا, میں نے انہیں گاڑی دلوائی, تو میں نے ان پہ کیا احسان کیا, اللہ تعالیٰ نے مجھے دیا ان کا حصہ تھا, میں نے ان پہ خرچ دیا. اور اولاد بھی یہ ذمہ داری رکھی کہ وہ ماں باپ کا احسان مانے. یہ معاشرے کو اسی طرح تشکیل دیا اللہ تعالیٰ نے, اور اس پہ سرکار دو عالم نے عمل کر کے دکھایا کہ بچوں کو یہ کہا کہ ماں باپ کی قدر کرو, اور ماں باپ کو کہا بچوں سے شفقت کرو. اسی طرح ایک دوسرے کے حقوق کے لیے ہمیں یہی رغبت دلائی گئی کہ ہم اس کو پہچانیں, اور اللہ رب العزت سب سے زیادہ اس بات کے مستحق ہے کہ ہم اللہ تعالیٰ کے حق کو پہچانیں. کیونکہ اللہ رب العزت چاہتے تو ہمیں ڈھور ڈنگر پیدا کر دیتے, شجر حجر پیدا کر دیتے, چرند پرند کچھ بھی بنا دیتے, انہوں نے ہمیں انسان بنانے کے جو ہے فیصلہ فرمایا, احسن تقویم سے بنایا. اس کے بعد دوسرا احسان فرمایا, مسلمانوں کے گھرانوں میں پیدا فرمایا اور مسلمان معاشرے میں روزی عطا فرمائی. آپ وہ ملک دیکھیں جہاں اذان کی آواز سننے کو لوگ ترستے ہیں, اور ہم کتنے خوش نصیب ہیں کہ ہمیں 5 وقت کی اذان سننے کو ملتی ہے, نماز پڑھنے کو ملتی. تو اس جو دستیاب حالات ہوں اس میں اللہ تعالیٰ کا شکر ادا کریں کہ جو ہمیں چیز ملی ہے وہ کس درجے میں بہتر ہے. پھر تیسرا کرم اللہ تعالیٰ نے ہمارے اوپر یہ کر دیا کہ گھر بیٹھے یہ نعمت عطا فرما دی, ہم یہیں بیٹھے تھے یہاں چل کے یہ نعمت ہمارے پاس آ گئی. پھر یہ نعمت جب ہمارے پاس آئی ہمیں نہیں انہوں نے کہا کہ آپ اپنی نوکریاں چھوڑ کے آ جاؤ, یا اپنے روزگار ترک کر دو, یا اتنا پیسہ لے کے آ جاؤ پھر یہاں بیٹھ جاؤ. حالانکہ کہہ دیتے تو کیا حرج تھا, حضرت احمد لاہوری رحمۃ اللہ نے لکھا جب وہ فرمایا کرتے تھے کہ میں شیراں والے گیٹ پہ کھڑا ہو جاتا ہوں. 1961 میں ان کا انتقال ہو چکا ہے, وہ اس دنیا سے پردہ فرما چکے ہیں, یہ اس سے پہلے کی باتیں. اور 1961 سے آپ گن لیں اس وقت کا فاصلہ کتنا ہے, یہ تقریباً نصف صدی پہلے کی باتیں ہو رہی ہیں. تو اس وقت انہوں نے یہ فرمایا کہ میں شیراں والا گیٹ پہ کھڑا ہو جاتا ہوں, میری نگاہیں انسان دیکھنے کو ترس جاتی, مجھے شیر نظر آتے ہیں, بھیڑیے نظر آتے ہیں, ہر طرح کے جانور نظر آتے ہیں, لیکن انسان نظر نہیں آتا. تو کسی نے کہا کہ یہ فن ہم بھی سیکھ سکتے ہیں, تو انہوں نے کہا کہ تم بی اے پاس کرتے ہو, ڈگری لیتے ہو, تو 14 سال پڑھتے ہو, 4 سال کے لیے میرے پاس آ جاؤ, موٹا جھوٹا کھلاؤں گا, سامنے بٹھاؤں گا, اور پھر تمہارا نور فطرت جگاؤں گا, تو تم بھی یہ چیزیں دیکھ لو گے. اور ہمارے شیخ نے تو اس سے بڑا احسان فرمایا کہ یہ لکھا کتاب کے اندر جو دلال سلوک ہے, جنہوں نے مطالعہ کیا ہے, کہ طلب صادق لے کر اس ناچیز کے پاس آ جائے, بندہ یہ سب چیزیں جو اس کتاب میں لکھی ہیں وہ خود محسوس کر لے. اور ہم میں سے کتنے ہیں جن سے حضرت جی نے مطالبہ کیا ہو کہ 6 مہینے کے لیے آ جاؤ. اب تو مطالبہ اور مختصر کر دیا کہ آپ مرشد آباد میں آگے 10 دن لگا جاؤ, ہم سے وہ بھی ماننی پڑتا. لیکن جن کو سمجھ آ گئی ہے, کینیڈا میں دیکھیں, آسٹریلیا میں دیکھیں, امریکہ میں دیکھیں, وہ اپنا جب شیڈول بناتے ہیں تو پہلے وہ 10 دن فارغ کر لیں کہ ہم نے وہ 10 دن وہیں گزارنا. اور حضرت خصوصی محبت کرتے ہیں ان لوگوں سے جو ان سے دور ہے, بالکل اسی طرح جیسا بچے جن کی آنکھوں سے اوجھل ہوتے ہیں وہ انہیں زیادہ عزیز ہوتے ہیں, ان پہ زیادہ لاڈ آتا ہے چاہے وہ نافرمانی کیوں نہ ہو. تو ہم اس پہ بھی اللہ تعالیٰ کا شکر منائیں کہ حضرت کی ہمارے ساتھ محبت بہت ہے اور اس محبت کا ہم فائدہ اٹھائیں. حضرت کے ساتھ جتنا اخلاص کا آپ کا رشتہ ہوگا اتنا آپ کو یہاں بیٹھے فائدہ پہنچنے میں کوئی کمی واقع نہیں ہوگی. کمی ان کی طرف سے نہیں ہے, کمی ہماری طرف سے. ہمیں اپنا برتن سیدھا رکھنا ہوگا, ہمیں وہ محنت کرنی ہوگی جس کی طرف وہ بلا رہے ہیں. ہم حضرت کے ہاتھوں میں جا کے ہاتھ دے دیں, وہ تسبیحات نہ پڑھیں, وہ وظائف نہ پڑھیں جس کی وہ تاکید کریں, وہ صبح شام دوام اختیار نہ کریں ذکر فکر پر جس کی انہوں نے ہمیں تربیت دی ہے, تو پھر وہ بیعت تبرک کے لیے تو ہو سکتی ہے, استفادے کے لیے نہیں ہو سکتی. استفادہ تب ہوگا جب ان تعلیمات پہ عمل کیا جائے گا. اللہ رب العزت مجھے اور آپ کو ان باتوں کو سمجھنے اور عمل کرنے کی توفیق عطا فرمائے. استغفر اللہ لی ولکم, اقول قولی حاضر.